وقيل لهم اينما كنتم تعبدون, اور ان سے پوچھا جائے گا کہ اب کہاں ہیں وہ جن کی تم اللہ کو چھوڑ کر عبادت کرتے تھے. شرک کرنا, اللہ کی نافرمانی کرنا, اپنی خواہشات کو پوجنا جو ہے, یہ بھی ایک ایسا عمل ہے, ایسا گناہ ہے جس کی وجہ سے لوگ جو ہے وہ جہنم میں ڈالے جائیں گے. پھر مزید ان سے اگلا سوال جو ہے وہ کیا پوچھا جائے گا, من دون اللہ, اللہ کے سوا. اپنے بتوں کی جب تم عبادت کرتے تھے, ان کا کہنا مانتے تھے, تو کیوں مانتے تھے؟ من دون اللہ, اللہ کو چھوڑ کر. دونا کے معنی کیا ہوتے ہیں؟ سوائے کے لیے بھی آتا ہے, اور اس کی خاص بات کیا ہے؟ ذویل اضداد میں سے ہے, اوپر نیچے آگے پیچھے سب کے لیے آتا ہے. تو یہاں پہ کیا ہے کہ اللہ کے سوا, اللہ کو چھوڑ کر, اللہ سے ہٹ کر تم اپنے بتوں کی عبادت کرتے تھے. هل ينصرونكم, کیا وہ تمہاری مدد کر رہے ہیں, کیا وہ تمہاری مدد کر سکتے ہیں؟ او ينتصرون, یا وہ خود اپنا بچاؤ کر سکتے ہیں. اب آپ دیکھ لیجئے کہ یہاں پر اللہ تعالیٰ نے سوالیہ انداز میں ایک بات ان کے سامنے رکھی ہے, اور سوالیہ انداز انسان کو سوچنے سمجھنے پر آمادہ کرتا ہے. انسان اپنی تمام قوتوں کو جمع کرتا ہے اور غور و فکر کرتا ہے, سوچ بچار کرتا ہے. سوال کیا ہے کہ اب تمہارے وہ شریک, تمہارے وہ معبود, تمہارے وہ جن پیر یا وہ لوگ جن سے تم سمجھتے تھے کہ حشر کے دن, قیامت کے دن جب اللہ تعالیٰ کی طرف سے محاسبہ ہوگا, حساب کتاب ہوگا, تو یہ ہمارے کام آ جائیں گے, ہماری مدد کر لیں گے, ہماری شفاعت کروا دیں گے, ہے نا؟ تو هل ينصرونكم, کیا کچھ مدد کرتے ہیں تمہاری؟ ينصرونكم کے میں روٹ کیا ہے؟ نون سوادرا, اور نصر ان کے معنی ہوتے ہیں کہ مدد کرنا, ہے نا؟ تو ينصرونكم, کیا وہ تمہاری مدد کرتے ہیں؟ اس کے بعد جو اگلا لفظ ہے, او یا ينتصرون, ينتصرون کا روٹ کیا ہے؟ نون سوادرا, سیم روٹ ہے نا, لیکن معنی جو ہے اس میں تھوڑا سا فرق ہے. کیوں معنی میں فرق ہے؟ اس لیے کہ اعراب مختلف ہیں, ہے نا؟ اور دوسری بات کیا ہے کہ الفاظ کی زیادتی ہے, الفاظ کی زیادتی معنی کی زیادتی پر دلالت کرتی ہے. تو انتصار, ينتصروا, انتصار, انتصار کا مطلب ہوتا ہے کہ انتقام لینا, انتقام لینا, بدلہ لینا, خود اپنی مدافعت کرنا. ایک تو ہے نا کہ نصر آ, کوئی کسی کی مدد کر رہا ہے, اور یہاں پر کیا ہے؟ انتصار. باب افتعال میں سے ہے, اور باب افتعال کا مطلب کیا ہے کہ یہاں پر جو ہے وہ انتقام لینا کے معنی پیدا ہو گئے, اپنی مدافعت کرنے کے معنی پیدا ہو گئے, بدلہ لینے کے معنی پیدا ہو گئے. اس وقت جن کے سامنے جہنم لائی جائے گی, جن کو جہنم کی ہولناکیوں میں پھینک دیا جائے گا, ڈال دیا جائے گا, پھر ان سے پوچھا جائے گا کہ اللہ کو چھوڑ کر جن کی تم پرستش کرتے تھے, بتاؤ اب وہ کہاں ہیں, کیا وہ تمہاری مدد کر سکتے ہیں؟ او ينتصرون, یا وہ خود اپنا بچاؤ کر سکتے ہیں, یا اپنی ہی کوئی مدافعت کر سکتے ہیں, یا اپنے آپ کو اس عذاب سے بچا سکتے ہیں؟ تو آپ دیکھ لیں کہ اب جو ہے جو عبادت کرنے والے تھے وہ بھی, اور وہ جو ان کے معبود ہیں, وہ دونوں جہنم کی گہرائیوں میں ہیں, وہ دونوں جہنم کے اندر ہیں. ان سے ان پر گرفت کی جا رہی ہے, محاسبہ کیا جا رہا ہے, پھر کہا جا رہا ہے فَكُبْكِبُوا فِيهَا هُمْ وَالْغَاوُونَ, فَكُبْكِبُوا فِيهَا, پھر وہ اوپر تلے, فِيهَا اس میں دھکیل دیے جائیں گے. کب کے بو, اور آپ کو پتہ ہی ہے اس کا ایک روٹ تو آپ نے کاف اور با با پڑھا تھا, اور اس کا کہتے ہیں کہ ربائی روٹ بھی ہے, کاف با کاف با. تو کاف با با الٹ دینا, اور کاف با کاف با, जब किसी चीज में जो है वो तकरार है तो लफ्जी तकरार भी मानी में शिद्दत पर दलालत करती है। और कुब के बू में दो जो मानी है वो खास पाए जाते हैं, एक तो यह कि किसी चीज को एक के ऊपर एक धकेलते चले जाना, एक फिर दूसरी फिर तीसरी, एक के ऊपर एक धकेलना। दूसरे इसके अंदर यह है कि गहराई में जो है ना उसका लुढ़कते जाना। तो यहां पे अब किस चीज की गहराई है? जहन्नुम की गहराई है। तो जहन्नुम की गहराई में वो लुढ़कते चले जाएंगे, वो उसके अंदर जो है वो गिरते चले जाएंगे। तो गोया के कब्बुन मुंह के बल गिरा देना, बिछाड़ देना, पिछाड़ देना। और एक तरफ ये है कि किसी को जब धकेल दिया जाता है या मुंह के बल गिरा दिया जाता है तो इसमें भी उसकी जिल्लत का पहलू है, इसमें भी सजा का पहलू है। तो अब वो तमाम असनाम इलाह वो लीडर जिनकी इन्होंने पैरवी की वो सारे के सारे जो है वो उसमें डाल दिए जाएंगे। फकुब किबूफी हा हम वो वल गाबून, और गाबून जो है वो कौन है? हाँ, आपने पीछे आयत नंबर 91 में लिल गावीन भी पढ़ा, गैन वो या, और गावीन जो है या गैन वो या जो है इसका मतलब होता है बहकाना, अगवा करना, गवा बहकना। तो तमाम बहके हुए लोग जो हैं वो भी और जिन्होंने बहकाया वो भी, गोया के लीडर भी रहनुमा भी और उसके साथ उनकी अतात करने वाले भी, वो सब जहन्नुम के अंदर जो है वो फेंक दिए जाएंगे। और मैंने आपको बताया था ना एक इमाम मुस्लिम की जो हदीस एक दफा सुनाई थी, उसमें क्या बात बताई थी कि 70 साल के बाद एक पत्थर गिरता हुआ जहन्नुम की तह तक जब पहुंचा तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम महफिल में अपने सहाबा के साथ बैठे हुए थे, आपको आवाज आई, आपने और सहाबा को भी आप अपने सहाबा से पूछा कि ये किस चीज के गिरने की आवाज है, तो सहाबा ने कहा कि अल्लाह और अल्लाह का रसूल ज्यादा बेहतर जानता है, हमें नहीं पता। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आज से 70 साल पहले जहन्नुम के दरवाजे पर उसके दहाने पर उसके मुंह पर एक पत्थर लड़काया गया था, लुढ़कता लुढ़कता गिरता गिरता आज वो जहन्नुम की तह तक पहुंचा है। वो जहन्नुम बहुत गहरी है। और अब यहाँ पे किनको लुढ़काया जा रहा है, किन लोगों को उसके अंदर गिराया जा रहा है? ये वो लोग हैं जो अल्लाह के नाफरमान हैं, ये वो लोग हैं जो अल्लाह की जो है वो नाफरमानी करने वाले हैं, अल्लाह की अतात की हदों से निकलने वाले हैं। और आप सोच लीजिए कि अल्लाह ताला को ये बात कितनी नापसंद है, कितनी सख्त नापसंद है कि मुझे छोड़कर औरों की बंदगी की, और अब उनको कहां फेंका जा रहा है? जहन्नुम के अंदर नीचे बिल्कुल उसकी गहराई के अंदर है ना, गहराई के अंदर। फकुब किबू फीहा हुम वल गाबून, कुब किबू इस लफ्ज से भी ना इसके अंदर एक रिदम है, बस फेंक दिया जाएगा, धकेल दिया जाएगा, औंधे मुंह गिरा दिया जाएगा, गिरते चले जाएंगे, लुढ़कते चले जाएंगे। और आप देखें कि किसी इमारत से, किसी बिल्डिंग से, किसी बुलंदी से अगर कोई नीचे गिरे तो उसके अंदर क्या रह जाता है? कुछ भी नहीं रह जाता ना। और कहां इतनी गहराई में लोग गिर के जाएंगे, और वो कोई पत्थर नहीं होंगे, वो कोई दरख्त नहीं होंगे, बल्कि वो इंसान होंगे, अल्लाह के नाफरमान होंगे, गाबून। और ये कौन है जो अगवा करता है? शैतान और उसके साथी, इंसानों में से भी हैं और जिन्नों में से भी हैं। व जुनूदु इबलीस आजमाउन, और लश्कर इबलीस के जुंद से है, लश्कर के लिए आता है, सिपाहियों के लिए भी आता है जुंदी, तो जुनूद, तो जुंद की जमा है जुंद, जुनूद। इबलीसा इबलीस के लश्कर, अजमाउन सब के सब, अब जुनूद ही जब जमा के लिए आ गया तो दोबारा अजमाउन लाने की क्या जरूरत है? लेकिन अल्लाह ताला बताना चाहते हैं कि एक नहीं सब के सब, वो जो लीडर थे वो भी और वो जो उनकी अतात करने वाले थे वो भी, वो सारे इबलीस के लश्कर हैं, वो आपस में एक दूसरे का साथ देने वाले हैं, अब सारे के सारे जो है वो जहन्नुम के अंदर फेंक दिए जाएंगे, सारे के सारे उसके अंदर जो है वो डाल दिए जाएंगे। तो आप देख लें कि माबूदीन भी और आबेदीन भी, जैसे माल डंगर नहीं होते कि आप किसी जगह पे तंग सी जगह हो और माल डंगर सारे उसके एक के बाद दूसरा उस पर धकेल दिया जाए। बाज़ूकात ये जब जिबा करने के लिए जानवर लेके जाए जाते हैं जिबा खाने की तरफ, तो बहुत सारे एक ही गाड़ी में एक ही जगह धकेल कर भर कर लोग उसको ले जाते हैं, या मुर्गियां हैं एक के ऊपर दूसरी। तो वो क्या है कि सबके सबको इकट्ठा किया जाएगा। और अभी ये पिछले वीक की बात है, बात हो रही थी पाकिस्तान, तो पता चला कि शादी होने वाली थी तो शादी के लिए 40,000 की मुर्गियां खरीदी, और जैसे किसी के भी हवेली में जगह थी ना, उसमें एक जगह में बंद कर दी। और जब उनको उसने बंद कर दिया तो किसी वक्त जैसे फजर में किसी ने भी गलती से किसी के घर थी ना तो दरवाजा खोल दिया, और वहां पे तो कुत्ते वगैरह आवारा किस्म के बहुत होते हैं ना, तो कुत्तों ने आकर उनको चीर फाड़ खाया। तो कुत्तों का चीरना फाड़ना और फिर उन मुर्गियों का जो है वो चीखना चिल्लाना, यानी बाज डर से सहम कर ही मर गई और बाज को कुत्तों ने चीर फाड़ा ना एक के ऊपर एक। तो मैं उस बात उस पे भी एक सोच रही थी कि वाकई ये जो खौफनाक आवाजें होती हैं या दहशत होती है कि कोई किसी को मार रहा है, कोई किसी को खा रहा है, तो बाज औकात उस सदमे से भी जो है ना चीजें मर जाती हैं, जानवर चरिंद परिंद और इंसान भी। तो अब सारे के सारे उसमें ऊपर तले धकेल दिए गए हैं, जिन्नों में से भी हैं, इंसानों में से भी हैं, सारे के सारे। और क्यों धकेले गए हैं ये सब अल्लाह के नाफरमान थे। कालू वो कहेंगे वहुम फीहा यख्तसिमून। अब वहां पे जब ऊपर नीचे धकेल दिए गए हैं और वो पीर भी और उनकी पैरवी करने वाले भी और वो आबिद भी और उनके माबूद भी, जब अंदर डाल दिए गए हैं, उनको सजा मिल रही है, सजा दी जा रही है, तो अब वो कालू वो कहेंगे वहुम फीहा यख्तसिमून, और वो एक दूसरे से झगड़े करेंगे। और या यख्तसिमून का रूट है खा स्वाद मीम खसमा, यहाँ पे इख्तिसाम बाबे इफ्तियाल से है, तो इसमें जो है वो जैसे बदला लेने के मानी भी पाए जाते हैं ना। तो इस मतलब क्या है कि अपनी मदाफियत करेंगे वो लोग। कैसे मदाफियत करेंगे कि एक दूसरे से झगड़ेंगे, एक दूसरे से कहेंगे कि तुम्हारी वजह से मैंने ये गलती जो है या गुनाह जो है वो किया है। अब वो लोग जो दुनिया में अपने बुजुर्गों पेशवाओं रहनुमाओं को मानते थे, उनके हाथ पांव चूमते थे, उनकी बात को सनद समझते थे, और जब उन पर हकीकत खुलेगी कि उनका क्या अंजाम हो रहा है और हमारा क्या, तो आगे चलने वालों से कहेंगे कि तुम ही थे मुजरिम, तुम ही ने हमें जो है वो यहां तक पहुंचाया, हमारी बर्बादी की जो दास्तान है उसके तुम ही जिम्मेदार हो। और उस वक्त जो है जो अतात करने वाले हैं वो अपने लीडरों को मुजरिम ठहराएंगे, उन पर लानत भेजेंगे, और जो तकलीद करने वाले जब उन पर लानत भेजेंगे तो जो उनके लीडर हैं वो उनसे कहेंगे कि हमने एक रास्ता तो दिखाया था, जबरदस्ती थोड़ी की थी, तुम खुद ही गद चलकर हमारे पीछे पीछे आए थे, है ना। अब वहां पे जाकर एक दोनों को एहसास होगा, वहां पे दोनों जो हैं एक दूसरे से बरी होना चाहेंगे, एक दूसरे के साथ लड़ाई झगड़ा करेंगे, और फिर ये कहेंगे कि जो है वो तुम्हारी वजह से हम जो हैं यहां पर आए हैं और अब हकीकत हमारे सामने आई है, हमारी बड़ी सख्त भूल थी, बड़ी गुमराही पे डाल दिया तुमने हमको। और उस वक्त वो कहेंगे कि तुम्हें खुद नहीं कुछ भी नजर आता था, तुम्हें नहीं पता था अच्छे और बुरे का। और आप देख लें कि अल्लाह ताला आखरत का ये इबरतनाक नक्शा कुरान में जगह जगह खींचता है कि अंधी तकलीद करने वाले जो हैं उनको चाहिए कि दुनिया में आंखें खोल रहे, किसी के पीछे चलने से पहले देख लें कि है कौन, वो ठीक भी है कि गलत, और लेकर कहां जा रहा है। सूरत आराफ आयत नंबर 38, कुल्लमा दखलत उम्मतुन लानत उख्तहा हत्ता इज्जत दारकू फीहा जमीअन قالت اخراهم لاولاهم ربنا هؤلاء اضلونا فآتهم عذابا। عذابن دے فم من النار قال لكل دے فم ولكن لا تعلمون. اب اس سے کیا پتا چلتا ہے کہ پیچھے آنے والا گروہ اپنے سے آگے والے گروہ پر اپنے لیڈر پر لعنت کرے گا جب سب وہاں جمع ہو جائیں گے, تو ہر بعد والا گروہ اپنے پہلے گروہ کے متعلق کہے گا اے ہمارے رب یہ ہیں وہ لوگ جنہوں نے ہمیں گمراہ کیا تھا, اب انہیں آگ کا دوہرا عذاب دے دیجئے. اللہ تعالیٰ فرمائے گا سبھی کے لیے دوہرا عذاب ہے مگر تم جانتے نہیں ہو. یہ ہے لڑائی جھگڑا, کہیں گے ہم تھوڑی یہ تھے جنہوں نے ہمیں گمراہ کیا تھا, آپ ان کو دوہرا عذاب دیجئے. سورۃ حامیم سجدہ آیت 29. وقال الذين كفروا ربنا ارنا الذين ضلنا من الجن والانس نجعلهما تحت اقدامنا ليكونا من الاسفلين. اور کافر اس وقت کہیں گے ہمارے پروردگار ان جنوں اور انسانوں کو ہمارے سامنے لا جنہوں نے ہمیں گمراہ کیا تھا تاکہ ہم انہیں پاؤں تلے روند ڈالیں اور وہ پست اور ذلیل ہو کر رہ جائیں. اب وہاں پہ وہ چاہیں گے کہ آج بس اب ان کو چھوڑیں گے نہیں, ہم انہیں پاؤں کے تلے پیس ڈالیں روند ڈالیں. اسی طرح سورۃ احزاب آیت 67-68 میں اللہ تعالیٰ کیا کہتے ہیں, وقالوا ربنا اور وہ کہیں گے اے ہمارے رب انا اطعنا سادتنا وکبراءنا فضلونا السبیلا, ہم نے اپنے سرداروں اور بڑوں کی اطاعت کی اور انہوں نے ہم کو سیدھے رستے سے بھٹکا دیا. ربنا آتہم ضعفین من العذاب ولعنہم لعنا کبیرا, اے ہمارے رب ان کو دگنا عذاب دے اور ان پر سخت لعنت کر. تو یہ ہے جھگڑا جو ان کے درمیان ہو رہا ہے. وجنود ابلیس اجمعون قالوا وهم فیہا یختصمون, اب وہاں پہ جہنم میں عذاب میں سزا میں آپس میں لڑ جھگڑ رہے ہیں. تاللہ ان کنا لفی ضلال مبین, اور جب یہ بہکے ہوئے لوگ اپنے معبودوں سے کہیں گے خدا کی قسم ہم تو صریح گمرائی میں تھے, اب اندھی دھند تکلیف کرنے والے اندھی دھند آنکھیں بند کر کے پیچھے چلنے والے اپنے لیڈروں کے, اب اس وقت جو ہے وہ کیا کریں گے اپنے لیڈروں سے کہیں گے کہ ہم نے جو تمہاری اندھی دھند تقلید کی تاللہ اللہ کی قسم ان کنا لفی ضلال مبین, ہم کھلی گمرائی میں تھے, بڑی زیادتی کی ہم نے, بڑا گناہ کیا ہم نے, بڑی غلطی ہوئی ہم سے. کب کیا غلطی ہوئی ہم سے, کیا تھی ضلال مبین, اذ جب نسویکم برب العالمین, جب ہم تم کو نسویکم ہم تم کو برابر ٹھہرا رہے تھے. سین و یا جو ہے اس کے معنی کیا ہے کہ برابر ٹھہرانا, جیسے برابر کرنا مساوی کرنا, کہ بڑے ہی افسوس کی بات ہے کہ جب ہم نے تمہیں جو ہے وہ برابر ٹھہرا دیا, کس کے برابر کر دیا, ہاں اللہ رب العالمین کے برابر, برب العالمین رب العالمین کے برابر تمہیں ٹھہرا دیا, افسوس کی بات تو یہ ہے. اب انہیں اپنی غلطی کا احساس ہوگا کہ ہم نے جو ہے یہ غلطی کیوں کی, ہے نا, ہم نے ایسا کیوں کیا کہ جو اختیارات اور جو حقوق اللہ کے تھے وہ ہم نے تمہیں دے دیے, کاش کہ ہم نے غور و فکر سے کام لیا ہوتا, کاش کہ ہم نے جو ہے وہ تمہیں اللہ کے برابر جو ہے وہ نہ ٹھہرایا ہوتا. تو اس وقت جو ہے وہ کہیں گے ہم اس وقت بڑی کھلی گمراہی میں تھے, اِز نُسَوِّيكُمْ بِرَبِّ الْعَالَمِينَ, جب ہم نے تم کو اللہ کے برابر ٹھہرایا. اور اللہ کی جتنی صفات ہیں اس میں سے جو بھی صفت آپ اگر اپنے جیسے بندوں کو دے دیں یا اپنے آپ کو دے دیں یا اپنے لیڈر اور رہنما کو دے دیں تو یہ اس کے معنی ہے مساوی. اور حقیقت یہ ہے کہ پھر انسان جب کفر کرتا ہے جب شرک کرتا ہے تو کیا کرتا ہے کہ اپنے جیسے انسانوں کو جو ہے وہ اختیارات اور وہ حقوق دے دیتا ہے جو کہ دراصل اللہ ہی کے لیے جو ہیں وہ مطلوب ہیں, اللہ ہی کے لیے جو ہیں وہ جائز ہیں. وما اضلنا الا المجرمون, اور نہیں ہم کو گمراہ کیا مگر مجرموں نے, اور وہ مجرم لوگ ہی تھے جنہوں نے ہم کو اس گمراہی میں جو ہے وہ ڈال دیا. تو اب جو ہے وہ اس بات کا اقرار کریں گے کہ ہمارے جو لیڈر تھے انہوں نے ہمیں گمراہ کیا ہے. اب آپ دیکھ لیجئے کہ جو پیروکار ہیں ان کا اپنے آپ کو ملامت کرنا, اپنی بدبختی پر ماتم کرنا, رونا, چلانا, حسرت کی تصویر بن جانا. تو مجرمون, یہ مجرمون لفظ جو ہے نا وہ لیڈروں کے لیے استعمال کر رہے ہیں جن کی اطاعت کی جاتی ہے, اور دنیا میں ہر شخص کسی نہ کسی کو اپنا لیڈر اور رہنما سمجھتا ہے. مجھے اور آپ کو بھی سوچنا چاہیے کہ میں جنہیں مانتی ہوں, جن کے پیچھے چلنا چاہتی ہوں, میرے دوست ہیں, رشتہ دار ہیں, گھر والے ہیں یا باہر کے لوگ ہیں, کہیں ایسا تو نہیں کہ ان کا کردار مجرم والا ہے. ایک طرف یہ مجرموں کا کردار اللہ تعالیٰ سامنے رکھ رہے ہیں, دوسری طرف پیغمبروں کا کردار رکھ رہے ہیں. الا من اطاع اللہ بقلب سلیم, تو دونوں کرداروں میں سے میں کس کو جو ہے وہ پورا کرتی ہوں, کس کے پیچھے چلتی ہوں. تو یہی وہ لوگ تھے, یہی وہ مجرم تھے جنہوں نے ہم کو اس گمراہی میں ڈالا. فما لنا من شافعین, اب ہمارا کوئی سفارشی نہیں ہے. دنیا میں ہم سمجھتے تھے کہ یہ ہمارے سفارشی ہیں, یہ ہماری مورتیاں, یہ ہمارے بت, یہ ہمارے لیڈر, یہ ہماری سفارش کریں گے. بڑی حسرت کے ساتھ وہ یہ بات کہیں گے کہ ان کی شفاعت کی امید پر ساری زندگی ہم نے ان کی پرستش کی, ان کا جھنڈا عمر بھر ہم اٹھائے پھرتے رہے, اور افسوس کہ آج ان میں سے کوئی بھی ہماری حمایت یا مدافعت اس کے لیے جو ہے وہ ہمیں کھڑا نظر نہیں آتا. ہمارا آج کوئی ساتھی نہیں ہے. یہ بڑا ہی حسرت کا جملہ ہے, فما لنا من شافعین, کہ آج ہمارا کوئی سفارشی نہیں ہے. ولا صدیق حمیم, ولا صدیق حمیم, اور نہ کوئی جگری دوست. اور آپ کو پتہ ہی ہے کہ صدیق جو ہے یہ صدق سے ہے, اور اس کے معنی کیا ہیں کہ ایسا دوست جو سچا ہو, جو مشکل میں کام آئے, جس کے قول اور فعل میں صداقت ہو, اور ایسا دوست جو دکھ درد کا ساجی ہو, جو دکھ کو بانٹے. جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے دوست کون تھے؟ ابو بکر صدیق رضی اللہ عنہ, اور ہر صحابی آپ کے لیے صدیق تھا, ہے نا. ایک تو ابو بکر صدیق رضی اللہ عنہ تھے ہی سچے, ہر آپ کی تکلیف میں آنسو بہانے والے, ہر مشکل وقت میں آپ کا ساتھ دینے والے. وہ دن اتنا شدید ہوگا, وہ اتنا سخت دن ہوگا کہ ہر شخص کو اپنی ہی پڑی ہوگی, ہے نا. اور اب کوئی مخلص دوست نہیں ہے جو دل سوزی کرے, جو اس وقت جو ہے وہ کام آئے. اور آپ دیکھ لیجئے کہ سورۃ زخرف آیت 67 میں, 67 میں اللہ رب العزت فرماتے ہیں, الاخلاء یومئذ بعضهم لبعض عدو الا المتقین, دوست اس روز ایک دوسرے کو دشمن ہوں گے, دوست اس دن ایک دوسرے کے دشمن ہوں گے, مگر متقین کی دوستیاں قائم رہیں گی. وہ دن اتنا سخت ہوگا, الاخلاء یومئذ بعضهم لبعض, خلال نہیں ہوتا کہ اس دن جو ہے لوگ کیا چاہیں گے کہ ایک دوسرے سے دور ہو جائیں, ایک دوسرے کے دشمن. الاخلاء یعنی خلیل, اچھے دوست بھی اس دن ایک دوسرے کے عدو دشمن ہوں گے, الا المتقین, سوائے متقین کے. ہر شخص یہ چاہے گا کہ دوسرے کو زیادہ سزا مل جائے اور کسی طرح میں جہنم کی آگ سے جو ہے وہ بچ سکوں. سورۃ فرقان آیت 28 میں آپ پڑھ چکی, یا ویلتا لیتنی لم اتخذ فلانا خلیلا, اس وقت انسان حسرت سے کہے گا, اے کاش میں نے فلاں کو اپنا دوست نہ بنایا ہوتا, اے کاش فلاں میرا دوست اور رہنما جو ہے وہ نہ ہوتا. تو اس وقت انسان جو ہے وہ حسرت کرے گا, اس وقت انسان روئے گا चीखेगा, चिल्लाएगा। तो असल दोस्त कौन है जो इंसान को जहन्नुम की आग से जो है वो बचा ले, जो इंसान को जहन्नुम की आग से जो है वो दूर कर दे। वला सदीकिन हमीम, सदीक भी दोस्ती का एक दर्जा है, और हमीमिन हामीमीम इसके मानी होते हैं सख्त गर्म पानी, और सख्त गर्म पानी क्या करता है, खोलता है ना, उसमें आप देखते हैं एक भाप सी होती है, महसूस भी होती है। तो इसी तरह उस दोस्त को जिसमें सख्त गर्म जज्बात हो, गोया के बहुत ही कुड़ने वाला, साथ देने वाला और काम आने वाला जो दोस्त है, उसके लिए ये इस्तेमाल किया जाता है कि गोया के वला सदीकिन हमीमिन, कि उस दिन ना कोई जिगरी दोस्त है, ना कोई वैसा दोस्त है, और हमीमिन ना ही कोई जिगरी दोस्त है, काम आने वाला कोई नहीं है, गहरा दोस्त, जिगरी दोस्त। और आप देख लें कि दोस्त वही होता है ना जो मुश्किल में काम आए, तो अब जो है वो मुश्किल में काम आने के लिए कोई दोस्त नहीं है। तो एक तरफ जो है वो हदायत के जो लीडर और राहनुमा हैं, अल्लाह ताला ने उनका किरदार पेश किया, वो कौन है, इब्राहीम अलैहिस्सलाम और अंबिया, और दूसरी तरफ जो जलालत के और गुमराही के लीडर और रहनुमा हैं, अल्लाह ताला उनका किरदार भी पेश कर रहे हैं कि ये दोस्ती के रूप में आते हैं। ये कहते हैं कि कल को हम तुम्हारे बड़े काम आएंगे, लेकिन इनका किरदार क्या है कि ये लोग जो हैं, ये सारे के सारे जो हैं, ये मुजरिमून हैं, दलालिन मुबीन में हैं, और कोई काम आने वाले नहीं हैं। तो मेरी प्यारी बहनों, वो दिन बड़ा ही सख्त होगा, बड़ा ही शदीद दिन होगा। فَإِذَا نُفِخَ فِي الصُّورِ فَلَا أَنْسَابَ بَيْنَهُمْ وَيَوْمَ يَفِرُّ الْمَرْءُ مِنْ أَخِيهِ وَأُمِّهِ وَأَبِيهِ، ہے نا؟ ان ساری باتوں سے ہمیں کیا بات پتا چلتی ہے کہ کوئی بھی جو ہے نا اس دن کام نہیں آئے گا۔ بے شک بعض لوگ کہتے ہیں جی میری ماں دوست ہے، کوئی کہتا ہے باپ دوست ہے، کوئی کہتا ہے شوہر ہی میرا دوست ہے، کوئی کہتا ہے اولاد میری دوست ہے، کوئی کہتا ہے میرے دوست بڑے اچھے ہیں، لیکن کسی بھی رشتے کے پیچھے لگ کر اپنی آخرت کو برباد نہیں کرنا چاہیے، ہے نا؟ ایسا نہ ہو کہ دوستی کے روپ میں بہروپیے مل جائیں، دوستی کے روپ میں جو ہے وہ کوئی غلط رہنمائی کرنے والا مل جائے۔ فلو ان لنا کرتن فنکون من المؤمنین، پھر وہ کہیں گے اے کاش، ان لنا کرتن کہ ہمیں ایک بار ہمارے لیے ہو، کرتن ہوتا ہے ایک بار، کہ ہم ایک دفعہ جو ہے وہ پلٹ سکیں، فنکون من المؤمنین تو ہم ہو جائیں مومنوں میں سے۔ کہ اب انسان جو ہے ایک طرف تباہی ہے، ایک طرف انجام ہے، ایک طرف بربادی ہے، ہلاکت ہے، ہمیشہ ہمیشہ کی ہے، اور اس وقت انسان جو ہے وہ تمنا کرے گا، کہے گا فلو ان لنا کرتن فنکون من المؤمنین، ایک بار بس، صرف ایک دفعہ اگر ہمیں واپس جانے کا موقع مل جائے، تو پھر دیکھیے کہ کیسے ہم اللہ تعالی کی جو ہے وہ اطاعت کریں گے۔ اور سورۃ الانعام آیت 28 میں آپ یہ بات پڑھ چکی کہ اللہ رب العزت کیا فرماتے ہیں، وَلَوْ رُدُّوا لَعَادُوا لِمَا نُهُوا عَنْهُ، اگر انہیں سابق زندگی کی طرف بھیج دیا جائے تو وہی کچھ کریں گے جس سے انہیں منع کیا گیا تھا۔ اب یہ کہتے ہیں نا کہ ہمیں واپس ایک دفعہ بھیج دیجئے، اور اللہ تعالیٰ کہتے ہیں کہ اگر انہیں واپس ایک دفعہ بھیج دیا گیا تو وہی کچھ کریں گے جو کہ وہ دنیا میں کرتے رہے۔ اسی طرح سورۃ الفجر میں اللہ رب العزت فرماتے ہیں وجاء ربك والملك صفا صفا وجاء يومئذ بجهنم يومئذ يتذكر الانسان يتذكر الانسان وانى له الذكرى یقول یا لیتنی قدمت لحیاتی۔ تو اس سے ہمیں کیا بات پتا چلتی ہے کہ اس وقت انسان کا تمنائیں کرنا، آرزوئیں کرنا، افسوس کرنا، اپنے اوپر رونا، چیخنا، چلانا اور یہ کہنا अगर हमें एक दफा मोहलत मिले तो देखिए कि हम क्या करते हैं। और ऐसा होता है ना कि जब रिजल्ट मिलता है, कभी एक नंबर कम, कभी दो नंबर कम, कभी चार नंबर कम, तो उस वक्त अफसोस होता है कि काश कि मैंने जो है उस वक्त ध्यान से पढ़ा होता, काश कि मैंने उस वक्त जो है वो ज्यादा मेहनत की होती, है ना। तो उस वक्त इंसान क्या कहता है कि अफसोस करता है। और फिर आप देखिए इसी तरह सूरत मोमिनून में भी आप पढ़ चुके हैं, قالوا ربنا غلبت علينا شقوتنا وكنا قوما ضالين, कि उस वक्त लोग जो है वो इकरार करेंगे अपने गुनाहों का और क्या कहेंगे, ربنا اخرجنا منها فإن عدنا فإنا ظالمون, ए हमारे परवरदिगार हमें यहां से निजात दे दे, बस एक दफा निकाल दे, अगर हम फिर ऐसा करें तो बेशक हम जालिम हैं। قال اخسؤوا فيها ولا تكلمون, फिर अल्लाह ताला फरमाएगा फिटकारे हुए हो, दफा हो जाओ, दूर हो जाओ, यहीं पे पड़े रहो और मुझसे कलाम ना करो, मुझसे बात भी ना करो। तो यहां दूसरी तरह यही बात को कहा गया, فلو ان لنا كرة فنكون من المؤمنين ان في ذلك لآية وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ, बेशक इसमें एक निशानी है, एक बड़ी निशानी, मगर अक्सर इनमें से ईमान लाने वाले नहीं हैं। وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ, और हकीकत यह है कि तेरा रब नाफरमानों के लिए जबरदस्त है, कुदरत रखने वाला है, अजाब के एक झटके से, अजाब की एक चोट से उनको तबाह बर्बाद करने वाला है, और अपने रवैयों पर नजरसानी करने वाले जो हैं, जो जो तौबा करते हैं, जो अपने रवैयों को बदल देते हैं, तो उनके लिए रहीम भी है। आप तिलावत सुनिए।
قال لأبيه وقومه ما تعبدون, قالوا نعبد أصناما فنظل لها عاكفين, قال هل يسمعونكم إذ تدعون أو ينفعونكم أو يضرون, قالوا بل وجدنا Thank you. الجحيم وبرزت الجحيم للغاوين وقيل لهم أين ما كنتم تعبدون من دون الله هل ينصرونكم أو ينتصرون فتبكبوا فيما هم والغاوون وجنود إبليس أجمعون قالوا وهم فينا يختصمون تالله كنا لفي ضلال نسويكم برب العالمين وما أضلنا إلا المجرمون فما لنا من شافعين ولا صديق حميم فلو أن لنا كروة فنكون من المؤمنين إن في ذلك لآية وما كان أكثرهم مؤمنين وإن ربك لهو العزيز الرحيم.
आप देखें कि कितनी खूबसूरत है ये तिलावत और जिसमें हमारे सामने क्या पैगाम लाया जा रहा है, क्या बात बताई जा रही है. एक अल्लाह की इबादत और बंदगी, इब्राहीम अलैहिस्सलाम का किरदार अपनाना और इब्राहीम अलैहिस्सलाम को अपनी जो है सिर्फ अपनी फिक्र नहीं थी, इर्द गिर्द की मुआशरे और सोसाइटी की फिक्र भी थी, अपने घर वालों की फिक्र भी थी और इब्राहीम अलैहिस्सलाम को सोबत सवाले जो थी उसकी बड़ी तमन्ना थी दुनिया में भी और आखिरत में भी. और उनको इस बात की फिक्र भी थी कि दुनिया में मैं जो कुछ कर रहा हूं मेरे जाने के बाद जो है वो मुझे लिसाना सिदकिन चाहिए कि अच्छे लफ्जों में लोग मुझे याद करें. और इसी तरह उनको इस बात की फिक्र थी कि जन्नत की नेमतों का मैं वारिस बन जाऊं, है ना. तो उनके यहां अगर किसी चीज की कीमत थी रब की रजा की, अमाले मर्दिया की, आसारे हसना की और फिर नतीजे में क्या कि नेमतों भरी जन्नत. और उनको ये बात इतनी समझ में आई कि माल और बनून नहीं काम आते सवाए इसके कि कल्बे सलीम. और कल्बे सलीम क्या है? जो बीमार ना हो, जो शिर्क कुफर बिद्दतों से अलाइशों से हसरतों से और हसद से इन सारी जो बुराइयां हैं उनसे पाक हो, बेऐब हो, सालिम हो. और वो दिल सलीम, वो दिल जिसको सांप ने डस लिया हो. और जो सांप से डसा हुआ होता है कैसा होता है? सख्त जख्मी होता है, करीबुल मौत होता है. और जो जख्मी होता है वो कैसा होता है? तड़प रहा होता है और वो सोचता है कि अब तो बस जाने के दिन आ गया, अब क्या किया जाए, है ना. तो असल बात क्या है? आरजुएं खून हो या हसरतें पामाल हो, आरजुएं खून हो या हसरतें पामाल हो, अब तो इस दिल को बनाना है तेरे काबिल मुझे. ये है उसूल इस पूरे रुकू का. अब तो इस दिल को बनाना है तेरे काबिल मुझे, जो थके थके से थे हौसले वो शबाब बनके मचल गए. जो थके थके से थे हौसले वो शबाब बन के मचल गए. यूं नजर नजर से गले मिली के बुझे चराग भी जल गए. जो संभल संभल कर बहक गए वो फरेब खुर्दा राह थे. जो संभल संभल कर बहक गए वो फरेब खुर्दा राह थे. वो मकाम इश्क को पा गए जो बहक बहक के संभल गए. वो मकाम इश्क को आगे जो बहक बहक के संभल गए. तो इससे क्या बात पता चलती है कि ये कह के कासा साज ने प्याला पटक दिया, ये कह के कासा साज ने प्याला पटक दिया, अब और कुछ बनाएंगे इसको बिगाड़ के. प्याले बनाने वाले ने ये कहने के बाद प्याले को तोड़ दिया कि ये प्याला नहीं मुझसे अच्छा बना। वो कारीगर था, मिट्टी से प्याले बनाता था। ये कह के कासा सास ने प्याला पटक दिया, अब और कुछ बनाएंगे इसको बिगाड़ के, आइए अपने दिल के प्याले को भी तोड़ दें। ये दिल जो दुनिया की मोहब्बत से लबरेज है, आइए इसको आखिरत की मोहब्बत से भर लें। ये दिल जो पीयर प्रेशर की वजह से गुनाह करता है, रीस करता है, आइए इसमें अल्लाह की और आखिरत की मोहब्बत जो है इसमें डाल दें, अब और कुछ बनाएंगे इसको बिगाड़ के। और जो ये टूटा हुआ दिल होता है, टूटा हुआ दिल अल्लाह को बड़ा पसंद है। तू बचा बचा के ना रख इसे, तेरा आईना है वो आईना, कि शिकस्ता हो तो अजीज तर है निगाह आईना सांस में। अल्लाह ताला को ये ज्यादा पसंद है कि मैं और आप जो हैं अपने दिल की ख्वाहिशात को पूरा ना करें। और जब दिल जो है वो बच्चों की तरह मचलता है ना, आप एक ख्वाहिश से उसको रोकते हैं वो दूसरी के लिए मचलने लगता है, आप दूसरे के लिए उसे मना करते हैं वो तीसरी के लिए रोने लगता है। और जब दिल की ख्वाहिशात पूरी ना की जाए, मसलन आपको किसी ने बुरा भला कहा, आप उसको बुरा भला कहने की बजाय आप उसको माफ कर दें, तो दिल पे जद तो बड़ी जोर की लगती है, दिल टूट जाता है ना। आपने कुछ भी नहीं ज्यादती की, लोग आपके साथ ज्यादती कर रहे हैं, आप सबर करना चाह रही हैं, सबर के घूंट पीना चाह रही हैं, अब दिल पर उस वक्त क्या गुजरती है, आप किस तरह से जो है सीख पा होते हैं। लेकिन क्या करना है, अब तो इस दिल को बनाना है तेरे काबिल मुझे। और अल्लाह को तो वही दिल पसंद है जो माफ करने वाला है, जो अफ़ो दरगुजर करने वाला है, जो कल्बे सलीम है, जो कल्बे मुनीब है, जो अवाहुन हलीम है ना। इसलिए अल्लाह ताला ने कहा इन नफी ज़ालिका लाया, यकीनन इसमें एक बड़ी निशानी है। हजरत इब्राहिम अलैहिस्सलाम के किस्से में क्या निशानी पता चलती है, हसब नसब काम नहीं आएंगे, अगर कुछ काम आएगा तो इब्राहिम अलैहिस्सलाम की तरह दावत तौहीद के अलमबरदार बन जाइए। दूसरी बात क्या सामने आती है, एक इब्राहिम अलैहिस्सलाम की कौम तो दुनिया से मिट गई, मिटे नामियों के निशान कैसे कैसे है ना, न गोरे सिकंदर न है कसरे दारा, मिटे नामियों के निशान कैसे कैसे, उनका तो उनके निशान ऐसे मिटे के मट्टी का निशान भी बाकी नहीं है, है ना। तो बका किसको हासिल हुआ, इब्राहिम अलैहिस्सलाम को, उनके बेटों को, इस्माइल अलैहिस्सलाम और इसहाक अलैहिस्सलाम को, है ना। तो असल चीज जो काम आएगी वो हुस्ने अमल है और हुस्ने किरदार है। और हमने ये भी देखा कि जन्नत मुत्तकीन के सामने लाई जाएगी, डरने वालों के सामने। ये तकवा का लफ्ज बहुत दिन हो गए मुझे और आपको सुनते हुए, तकवा कहते किसको हैं, जिंदगियों के बदल जाने को, हवाओं का रुख तब्दील कर देने को, पहाड़ों को चाक कर पहाड़ों के सीने को शक करके उसमें नहरें जारी कर लेने को। और मेरी प्यारी बहनों, पहाड़ों में सुराख करके शक करके उसमें जो है वो महल बनाए जाएं या नहरें जो है वो खोद ली जाएं, ये भी आसान है। दरियाओं का रुख बदलना ये भी आसान है, लेकिन जो इंसान है ना इसके अंदर तब्दीली हो जाए, ये अपने आप को बदल ले, ये बड़ा मुश्किल है लेकिन नामुमकिन नहीं है। अगर उसके दिल में ईमान की शमा रोशन हो जाए तो उसमें भी एक इंकलाब आ जाता है। और मत भूलें इस बात को, और वो बात क्या है, وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ, जन्नत सिर्फ मुत्तकीन लोगों के करीब लाई जाएगी। और इस सबक से, हजरत इब्राहिम अलैहिस्सलाम की कहानी से मेरे और आपके लिए क्या पैगाम निकलता है, एक बड़ी खूबसूरत कहानी है जो मैं आपके और अपने सामने रखना चाहती हूँ कि तकवा का इनाम क्या होता है। और तकवा वो चीज है जिसका अल्लाह दुनिया में इनाम देता है। शाम के मशहूर आलमे दीन शेख तंतावी, उन्होंने जो है वो अपनी याददाश्तों में इस वाक्ये का जिक्र किया है। वाकया कुछ यूं है कि एक लड़का नेक और सवाले था, तकवा और परहेजगारी इसके अंदर पाई जाती थी। अलबत्ता ये जो इल्म हासिल करना है ना, इससे उसको कुछ ज्यादा दिलचस्पी नहीं थी। वो एक दीनी मदरसे में पढ़ता था, उस्ताद जो कहता उस पर अमल करता, उस्ताद के लिए, उस्ताद की बातें उसके लिए बड़ी अहमियत रखती थी। اب جب اس نے استاد کی خدمت کی ایک خاص موقع تک استاد کے پاس رہا اور علم جو تھا جتنا بھی اپنی ضرورت کے مطابق اس نے چاہا جب حاصل کر لیا تو استاد نے اسے اور اپنے دوسرے طالب علموں کو نصیحت کی. آپ سوچیں کہ استاد جو ہیں وہ اپنے شاگردوں سے کتنا پیار کرتے ہیں, اور یہ استاد بھی کتنا باعمل تھا اور کتنی اچھی اس نے نصیحت کی کہ لوگوں کے محتاج نہ بنو, لا تکونوا عالۃً علی الناس, کیوں لوگوں کے جو ہے وہ محتاج نہ بنو, کیونکہ دنیا داروں کے سامنے ہاتھ پھیلانے والا جو عالم ہے خیر اور بھلائی سے محروم رہتا ہے. فَإِنَّ الْعَالِمَ الَّذِي يَمُدُّ يَدَهُ إِلَىٰ أَبْنَاءِ الدُّنْيَا لَا يَكُونُ فِيهِ خَيْر, جو اپنے علم سے دنیا حاصل کرنا چاہتا ہے نا تو کیا ہے کہ پھر اس کو خیر اور بھلائی نہیں ملتی. فَلْيَذْهَبْ كُلُّ وَاحِدٍ مِّنْكُمْ, تم میں سے ہر طالب علم جائے یہاں سے, وَلْيَشْتَغِلْ, اور شغل اختیار کر لے پیشہ اختیار کر لے, بِالصُّنْعَةِ الَّتِي كَانُوا أَبُوهُ, اور جا کر اپنے باپ کی جو سنت یعنی پیشہ کاریگری یا جو بھی اس کا جاب ہے باپ کی, باپ کا پیشہ اختیار کر لو, اس سے معاش حاصل کرو. کانا ابوہ یشتغل بہا ولیتق اللہ فیہا, یعنی اپنے باپ کا جب پیشہ اختیار کرنا تو اپنے پیشے میں اللہ کا خوف اور تقویٰ جو ہے نا اس کو اختیار کرنا, بھولنا نہیں. تو استاد نے اپنے طالب علموں کو جب رخصت کیا تو تین باتیں کی. پہلی بات اس کی کیا تھی کہ اب جا کے دنیا داروں کے سامنے ہاتھ نہ پھیلانا, ایسے عالم جو ہے اس کو کوئی بھی خیر اور بھلائی جو ہے نہیں ملتی. نمبر دوسری بات یہ کہی کہ اپنے باپ کے پیشے کو اختیار کر لینا, جا کر اس سے معاش حاصل کرنا. اور تیسری بات یہ کہی کہ پیشے میں اللہ کا خوف اختیار کرنا, تقویٰ. اب یہ لڑکا اپنے گھر گیا, باقی لڑکے بھی اپنے اپنے گھروں میں گئے. اب یہ لڑکے نے جا کر اپنی امی سے پوچھا کہ امی جان ذرا مجھے یہ تو بتائیں میرے ابا جان کیا کرتے تھے. اب بیٹا جو تھا ماں کے سوال سے, یعنی ماں بیٹے کے سوال سے گھبرا گئی, بیٹے کے سوال سے ماں کو بڑی پریشانی ہوئی, وہ گھبرا گئی اور پوچھا کہ بیٹے تیرے باپ کو فوت ہوئے تو ایک مدت گزر گئی, بہت پہلے اس کا انتقال ہو گیا, تمہیں اپنے باپ کے پیشے سے کیا لینا دینا جو یہ سوال کر رہے ہو. بیٹے نے اب اصرار کیا کہ مجھے تو اپنے باپ کا پیشہ جو ہے نا اختیار کرنا ہے. ماں ٹال مٹول کرتی رہی, جب بیٹے نے بہت ضد کی تو ماں نے نہ چاہتے ہوئے بھی اپنے بیٹے سے کہا, بیٹے جب تم بار بار مجھ سے اپنے باپ کے پیشے کے بارے میں پوچھ ہی رہے ہو تو مجبوراً زبان کھولنا پڑ رہی ہے, اگر کوئی اچھا پیشہ تمہارے باپ کا ہوتا تو مجھے بتانے میں اس قدر تذبذب نہ ہوتا, لیکن جب تمہارا اصرار ہی ہے تو سنو, تمہارا باپ چور تھا, چور, چوری ہی اس کا پیشہ تھا. بیٹے نے ماں کا جواب سن کر کہا, امی جان استاد محترم نے تمام طالب علموں سے کہا ہے کہ جاؤ اور اپنے اپنے باپ کا پیشہ اختیار کرو اور اس میں تقویٰ کا خیال رکھنا. اب وہ بتاتا ہے کہ میرے استاد نے مجھے کیا کہا ہے. ماں نے کہا, تیرا ستیاناس, بھلا چوری میں تقویٰ شیاری, یہ کیسی بات ہے. بیٹے نے ماں سے کہا, لیکن امی جان استاد محترم نے یہی بات کہی ہے جو میں نے آپ کو بتائی ہے. آپ دیکھ لیں کچھ ایسے طالب علم بھی ہوتے ہیں, ہے نا, استاد کی بات جو ہے اپنے لیے حرز جان بنا لیتے ہیں. اب پھر کیا کیا, نوجوان لڑکے نے چوری سے متعلق معلومات حاصل کرنی شروع کی, باقاعدہ ٹریننگ لی, چوری کیسے کرتے ہیں, کون سے ضروری اوزار ہونے چاہیے وہ لے لیے. اب وہ دن بھی آ گیا جب اس نے چوری میں ٹریننگ مکمل کر لی, اب وہ چوری کر سکتا تھا اور وہ خوش تھا کہ اب میں اپنے باپ کے پیشے کو حاصل کر سکتا ہوں. اب اس نے بڑے غور و غوث کے بعد یہ پروگرام بنایا کہ آج سے بس اپنے اب والد کے پیشے پر نہ عمل کرنا ہے. عشاء کی نماز پڑھ کر وہ لوگوں کے سونے کا انتظار کرتا رہا. جب سب لوگ سو گئے اور چاروں طرف سناٹا چھا گیا تو اس نے سب سے پہلے پڑوسی کے گھر سے چوری کرنے کا آغاز کرنے کا ارادہ کیا. جب پڑوسی کے گھر میں داخل ہونا چاہا تو اسے اپنے استاد کی نصیحت یاد آ گئی کہ اپنے پیشے میں تقویٰ کا پاس اور لحاظ کرنا. اس نے دل میں کہا کہ پڑوسی کے گھر میں چوری کرنا اور اسے تکلیف دینا تو سراسر تقویٰ کے خلاف ہے, اللہ تعالیٰ سخت ناراض ہوگا. چنانچہ اب اس نے پڑوسی کے گھر کو چھوڑا, اب اگلے گھر کی طرف بڑھا. जब अगले घर में गया तो वो घर यतीम बच्चों का घर था। इसने कहा ये यतीम बच्चों का घर है, इसमें चोरी करना भी तकवा के खिलाफ है, क्योंकि अल्लाह ताला ने यतीमों का माल खाने से मना किया है। अब ये कहकर अब इस फिर भी वो घर को छोड़कर जो है वो आगे बढ़ गया। इसी तरह जब कोई घर आता और ये चोरी करने का इरादा करता तो कोई ना कोई बात इसके जहन में आ जाती जिसको वो तकवा के खिलाफ समझकर आगे बढ़ जाता। यहां तक कि एक ताजिर का घर आ गया, बड़ा बिजनेसमैन, ये ताजिर बड़ा अमीर आदमी था, इसकी सिर्फ एक ही बेटी थी। चोरी ने कहा हाँ हाँ ये है वो घर जिसमें चोरी की जा सकती है। फिर इसने बहुत सी चाबियां निकलवाई, अंदर से बहुत सी चाबियां अपने पास से निकाली जो उसने पहले से बनवा कर रखी हुई थी क्योंकि ट्रेनिंग ली हुई थी, और दरवाजा खोल लिया। जब घर के अंदर दाखिल हुआ तो देखा कि घर तो बहुत बड़ा है और कमरे भी बहुत ज्यादा हैं। चुनाचे वो घर में घूमने लगा जैसे कोई चोर नहीं बल्कि मेहमान हो। बिल आखिर उसकी निगाह उस जगह पर पड़ गई जहां माल रखा हुआ था, और वहां जो तजवी थी वो जगह थी, उसको खोला वो अलमारी को जिसमें सोने चांदी रुपए पैसे उनसे वो अलमारी भरी हुई थी। चोर ने जब उसे माल निकालना चाहा तो उसे अपने उस्ताद की नसीहत याद आ गई और वो कहने लगा कि उस्ताद मोहतरम ने तो तकवा इख्तियार करने की बात कही थी, हाँ पता नहीं कि इस ताजिर ने अपने माल की जकात भी निकाली है या नहीं, क्यों ना पहले इसकी जकात का हिसाब किताब कर लिया जाए। ये सोच कर इसने हिसाब किताब के रजिस्टरों को निकाला, क्योंकि जाहिर सोना चांदी जेवर भी था, साथ ही उसके रजिस्टर भी पास पड़े थे। अब उसने क्या किया कि अपने साथ वो छोटी सी एक लालटेन भी लाया हुआ था, लैंप, और इसकी रोशनी में उसने रजिस्टरों की छानबीन करनी शुरू की। अब हिसाब किताब में बहुत ही माहिर था, जल्दी जल्दी पूरे माल का हिसाब किया और इसकी जकात का हिस्सा निकालकर अलग कर दिया क्योंकि उसने जकात निकाली नहीं थी। फिर वो हिसाब किताब में इतना मसरूफ हो गया, इतना उसने डूब गया कि उसे वक्त गुजरने का एहसास ही ना रहा। अचानक उसे महसूस हुआ कि अब तो फजर का वक्त हो गया। इसने अपने आप से कहा तकवा का तकाजा है कि पहले नमाज फजर पढ़ लेनी चाहिए और बाद में अपना काम करना चाहिए। फिर वो घर के आंगन में आया और इसे पानी लेकर वुजू किया, आप देखते जाइए तकवा क्या है। फिर नमाज के लिए अकामत कहने लगा क्योंकि ये भी तकवा के खिलाफ था कि अकेले नमाज पढ़ता। नमाज के लिए अकामत कहने लगा, घर के मालिक ने जब अकामत की आवाज सुनी तो घबरा कर नींद से बेदार हुआ, नीचे झांका, देखता क्या है कि एक छोटी सी लालटेन रोशन है और उसकी अलमारी खुली हुई है, सामने एक नौजवान नमाज के लिए अकामत कह रहा है। मकान मालिक की बीवी भी जाग गई और देखकर शोहर से पूछा ये सब क्या है। मकान मालिक ने बताया अल्लाह की कसम मुझे कुछ समझ में नहीं आ रहा। फिर वो घर की दूसरी मंजिल से नीचे उतर कर इस नौजवान के पास गया और कहा तुम्हारा सत्यानाश हो, आखिर तुम हो कौन, ये क्या कर रहे हो। चोर ने कहा अस्सलातु अव्वल अन सुम्मल कलाम, पहले नमाज पढ़ लेते हैं बाद में बात होगी, क्योंकि नमाज जमात का टाइम जाहिर था। मालिक खासा घबराया हुआ था, नौजवान ने उसे हुक्म दिया जल्दी से वुजू करके आओ। वो वुजू करके आया तो नौजवान ने उससे कहा चलो तुम जमात करवाओ। उसने नौजवान से कहा नहीं तुम इमामत कराओ। नौजवान ने कहा नहीं तुम घर के मालिक हो और ज्यादा हकदार वो है जो कि घर का मालिक है ना, वो इमामत का हकदार है, आपको पता ये बात। अच्छा अब मालिक मकान के लिए इसकी हुक्म अदूली का तो कोई तसव्वुर नहीं था, वो पहले उसके हाथ में भूले हुए थे क्योंकि उसे अपनी जान के लाले पड़े हुए थे। उसने जमात कराई, अब नमाज इसने कैसी पढ़ी अल्लाह ही को इसकी कैफियत का इल्म है। खौफ और रोब के मारे इसके इसका बुरा हाल था। बहरहाल जब नमाज खत्म हुई तो मालिक मकान ने पूछा मुझे बताओ तुम हो कौन और यहां किस नियत से आए हो। अब आप सोचें मालिक बड़ा हैरान है, कहता है मुझे बताओ तुम हो कौन और यहां किस नियत से आए हो। नौजवान ने बताया मैं चोर हूं और चोरी करने के लिए आया हूं, मगर तुम बताओ कि तुम ज़कात क्यों नहीं अदा करते। मैंने तुम्हारे रजिस्टरों को चेक किया है, तुमने 6 सालों से ज़कात नहीं दी, ये अल्लाह का हक है और फर्ज है। میں نے حساب کر دیا ہے اور زکات کا مال علیحدہ کر دیا ہے تاکہ تم اسے مستحقین تک پہنچا دو. یہ سننا تھا کہ مکان مالک جیسے تعجب سے بوکھلا گیا اور کہنے لگا تیرا ستیاناش ہو. استغفر اللہ. کہنے لگا تیرا ستیاناش ہو, یہ تو کیا کر رہا ہے, کیا تو پاگل ہے؟ اس نے کہا میں پاگل نہیں بلکہ تندرست صحت مند اور توانا ہوں. مالک مکان نے پوچھا تو پھر تم چوری کیوں کر رہے ہو؟ اس کے جواب میں نوجوان چور نے اپنی ساری کہانی اس تاجر کو سنائی. جب تاجر نے نوجوان کا بھولا پن, اس کی بھولی بھالی پیاری شکل و صورت اور حساب کتاب میں اس کی مہارت دیکھی تو اپنی بیوی کے پاس گیا اور نوجوان چور کے متعلق سب کچھ بتایا کہ تم اپنی بیٹی کے رشتے کے لیے پریشان تھی, اللہ نے رشتہ تمہارے گھر بھیج دیا ہے. اس کی بیوی نے بھی کہا کہ ٹھیک ہے. اب اس نوجوان کے پاس آیا اور کہا دیکھو چوری کرنا نہایت بری بات ہے, تمہیں مال و دولت چاہیے, اگر تم چاہو تو میں تمہیں اپنے مال میں حصہ دار بنا سکتا ہوں. نوجوان نے کہا وہ کیسے؟ تاجر کہنے لگا میری ایک ہی بیٹی ہے, میں اس کی شادی تم سے کر دیتا ہوں, میں تمہیں اپنا چیف اکاؤنٹنٹ بھی بنانے کے لیے تیار ہوں, رہنے کے لیے تمہیں گھر بھی دوں گا اور مال بھی, تم اپنی والدہ سے مشورہ کر لو. نوجوان نے اس پر اپنی رضامندی کا اظہار کیا اور اس کی والدہ کو بھی یہ رشتہ جو ہے وہ پسند آیا. اور اگلے دن اس تاجر نے گواہوں کی موجودگی میں اپنی بیٹی کی شادی اس نوجوان سے کر دی. تو یہ کیا ہے؟ تقویٰ اور اس کا انعام. تو تقویٰ جو ہے یہ وہ خوبی ہے, دنیا میں اللہ تعالیٰ اس کا نقد انعام دیتے ہیں نا, اور وہ اصل بات کیا ہے کہ ازلفت الجنت للمتقین. اور میں اس کہانی کو پڑھتے ہوئے سوچ رہی تھی کہ دلہن سجا بنا کر, دولت سجا بنا کر, وہ حویلی سجا بنا کر اس متقی شخص کے پاس لا کر کھڑی کر دی گئی. اس کو سمجھ نہیں تھی کہ چوری نہیں کرنی, بس انہوں نے کہا میرے استاد نے ایک بات کہی ہے, بس مجھے وہ کرنی ہے, ہے نا. تو میری پیاری بہنوں, یہ ساری کہانی اور یہ پچھلی قوموں کے واقعات اور ابراہیم علیہ السلام اور دوسرے پیغمبروں کے واقعات میرے اور آپ کے لیے کیا پیغام لاتے ہیں؟ ان فی ذلک لآیۃ, یقیناً اس میں بہت بڑی نشانی ہے. وما کان اکثرهم مؤمنین, مگر اکثر لوگ ایمان لانے والے نہیں ہیں. وان ربک لہو العزیز الرحیم, اور بے شک تیرا رب ہی غالب بھی ہے اور رحم کرنے والا بھی ہے. مجھے اور آپ کو بھی اپنی زندگی کا جائزہ لینا چاہیے کہ پڑھتے پڑھاتے علم حاصل کرتے زندگیاں گزر گئیں, جوانیاں ہم نے بتا دیں, ہے نا. بہت کچھ مجھے اور آپ کو آتا ہے, عمل کرنے کے لیے تو ایک بات بھی کافی ہے اور وہ یہ کہ متقی بن جائیں. تو کیا میں نے اور آپ نے اپنی زندگی میں تقوی اختیار کر لیا؟ کیا اس کے لیے میں اور آپ تیار ہیں؟ کیا جنت کی قیمت دینے کے لیے تیار ہیں؟ اور جنت کی قیمت ہے قلب سلیم, اور قلب سلیم وہ ہے جس کے اندر تقوی ہو. اللہ تعالیٰ مجھے اور آپ کو بہترین مسلمان بنائے. سبحانک اللہم و بحمدک, نشہد ان لا الہ الا انت, نستغفرک و نتوب الیک.